आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बाटो सबै मेटाउनलाई उदार मुक्ति दिनलाई, पापको बाटो सबै मेटाउनलाई उदार मुक्ति दिनलाई, प्रभु येशु जन्मे बेथलेहेम गाउँमा, प्रभु येशु जन्मे बेथलेहेम गाउँमा, जाउँ हेर्न आशिङाई, जाउँ हेर्न थेबा चिङमा, जाउँ हेर्न प्रभु येशु सिंगाई, जमेहन केवल सिंह में जमेहन प्रभु यही सुनाऊना घर घर नच आइयो, यही सुनाऊना घर घर गाँव दे आइयो,
आइयो आइयो
मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 149 अध्याय सम्मबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं।
जीवित अनि सामर्थ्य बुबा, हामी तपाईलाई धन्यवाद दिन्छौं यो सुन्दर समयको लागि तपाईले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौं र तपाईँको वचनबाट आशिषित हुन सकौं। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 149 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौ। यो दाऊदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दो जुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18:1-2 भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18:6 दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकार गरे र मेरा परमेश्वर कहाँ चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो, जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ, जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपतको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144:1 भनिएको छ, परमप्रभु मेरो चट्टान, धन्यको हुनुहुन्छ, जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लड़ाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर, पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैलाई रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि 2 भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि 3 भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। 4 भनिएको छ, मानिस एक सा जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन, अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिएँ, जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ, एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिए, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ। म कुनै त्यस्तो कारणको सोच्न सक्दिन कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन। तत्पश्चात त झन डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटाइ हुनेछ। तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रीष्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बरु उसले आफ्नो जीवनलाई अर्थहीन, उद्देश्यहीन, खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिष्ट बिना, परमेश्वर बिना जीवन व्यर्थ छ। परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको विन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस् र तीबाट धुवाँ उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाई ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाड़ी डढाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घोष्ण गरिरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। छ पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना काणहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परमप्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19 अध्याय 11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिन्दथे, जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो, उसलाई देखेथे। यो परमप्रभु येशु ख्रीष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुनसक्छ तपाईंलाई यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौ, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1 र 2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौं, तर हरेक दिन हामीले सधैँ चाहे दुःखमा होस् चाहे सुखमा उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परम प्रभु अनुग्रही र दयालु भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करुणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गर्यो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ। उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ। उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी 5 भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन संग्रह 146 अध्याय पद 1 भनिएको छ, परमप्रभुको प्रशंसा गर ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खाली ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नुहुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। 3 पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। मित्र, यो भजनमा दिइएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको 8 पल्ट उल्लेख भएको छ। पद 5-8 भनिएको छ, याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले निहुरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता, उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर मतलब हालेलुया। त्यसपछि भजन 147 अध्यायतिर पनि लागौं। त्यहाँ हामी देख्छौं यरूशलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद 1 र 2 भनिएको छ, परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरूशलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरूशलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ। उहाँले तेरा छोरा छोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ। उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशू ख्रीष्ट यरूशलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाड़ी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सन्त्वना नपाए कि, हेर, म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्मणिले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लाडमणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरूशलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन संग्रह 148 लागौं। यहाँ हामी देख्छौं सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148:1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर, हे उहाँका सारा दूतगण हो उहाँको प्रशंसा गर, हे उहाँका सारा तारा मण्डल हो उहाँको प्रशंसा गर, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे ज्योति दिने तारा हो उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 पनि लागौं। 149:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौं, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशू हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्दैमा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन्। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौं वा झरनाहरूको नजिकमा हुन्छौं वा नदीहरूको छेउमा हुन्छौं या समुद्रको किनारामा हुन्छौं, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौं। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौं। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीलाई हामीसँग राष्ट्रहरूको जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद छदेखि नौमा भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई संगलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई। यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ। परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौं कि जब प्रभु येशू ख्रिष्ट यो पृथ्वीमा फर्किआउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। मित्र, हाम्रा परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौं जुन इन्साफको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दियो।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।